You are listening to an Urdu translation of the message As the Eagle Strears Her Nest, preached by God's Prophet, Brother William Branham. आप सुन रहे हैं पैगाम जैसे उकाब अपने घोंसले को हिलाता है, जो कि खुदा के नबी भाई विलियम ब्रैनम की जुबानी पेश किया गया. हम इस्तिस्ना की किताब 32वें बाब की 11वीं आयत में पढ़ते हैं, जैसे उकाब अपने घोंसले को हिला हिला कर अपने बच्चों पर मुंडलाता है, वैसे ही उसने अपने बाजुओं को फैलाया और उनको अपने परों पर उठा लिया. बैरूने शहर रहने वाले एक शख्स के तौर पर मैं हमेशा मुतहैयर होता था कि खुदा ने क्यों कर अपनी मेरास को एक उकाब से मुंसलिक किया. फितरत मेरी पहली बाइबल थी और मैंने उससे बेहद मोहब्बत की. अगर आप खुदा के मुतलाशी हैं तो वो आपको फितरत में दिखाई देगा, क्योंकि वो उसका खालिक है. मैंने उन अजीमुशान परिंदों को देखा है और ये भी तजर्बा किया कि वो कितनी बुलंदोबाला चट्टानों पर अपना आशियाना बनाते हैं. मवेशी पालना, खेलों का रेफरी बनना और फिर तब्दील होकर बाइबल का मुतालिया करने तक ने उस ख्याल को कभी मुझसे बाहर नहीं निकाला. मुझे बैरूनी जिंदगी से बेहद प्यार है और इस बात का मुशाहिदा करना कि खुदा किस तरह अपनी कायनात में जुम्बश करता है. खुदा का विरसा एक अजीम उकाब से मुंसलिक है. मैंने मुतालिया किया है कि फलस्तीन में उकाब की 40 इकसाम है. लफ्ज उकाब का मतलब है कि जो अपनी चोंच से खिलाए, जो कि खुदा की बहुत ही खूबसूरत तशबीह है कि वो किस तरह अपने बच्चों को अपने मुंह से कलाम देता है. आदमी सिर्फ रोटी ही से जीता ना रहेगा, बल्कि हर उस बात से जो खुदा के मुंह से निकलती है. ये वो उकाब है जो अपने नन्हे उकाबों को कलाम से सेर करता है. और हम गौर करेंगे कि खुदा अक्सर अपने आप को उकाब से और अपने नबियों को उकाबों से तशबीह देता है. वो यहोवा उकाब है और हम उसकी औलाद हैं, उसके नन्हे उकाब. और क्या वो हमें अपने मुंह से खाना नहीं खिलाता? आदमी सिर्फ रोटी ही से ना जीता रहेगा, बल्कि हर उस बात से जो खुदा के मुंह से निकलती है. खुदा अपने नन्हे उकाबों को अपने कलाम से, अपने फरमूदा कलाम से सेर करता है. मैंने कई दफा एक बेहतरीन खाने या भुने हुए गोश्त या मुर्गी का लुत्फ उठाया है, लेकिन कभी भी ऐसा मजा नहीं आया जैसा खुदा के साथ उसकी मेज पर उसकी ज़ियाफ़त से हासिल हो. खुदा को उसके आला कलाम से हमें सैर करने दें, क्योंकि ये हमारे मुंह के लिए बेहतरीन खुराक और हमारे अंदरूनी अज़ा के लिए खूब है. मेरे मुताबिक कलीसिया आज फाका कशी के सबब मौत से दो चार है. बस रूहानी औकात के मुतालिक बात करते हुए उकाबों की खुराक का मुतबादल कुछ नहीं हो सकता. महज उकाब की हकीकी खुराक ही असूदा करेगी, और चूंकि हम उकाब हैं, बस हमें फक्त उकाबों की खुराक ही सैर कर सकती है, ना कि समाजी मजलिस या चर्च के तहखाना में एक ज़ियाफ़त और ना ही सलाई कढ़ाई की दावत. हमें यहोवा उकाब के मुंह से उकाबों का खाना चाहिए. उकाब के दो अजीम पर रिहाई के लिए हैं. वो एक नया अहदनामा और एक पुराना अहदनामा की नुमाइंदगी करते हैं. उकाब के मुतालिक एक हकीकत यह है कि ये किसी भी दूसरे परिंदे से ज्यादा बुलंदी पर परवाज कर सकता है. आपने ये कहावत सुन रखी है कि फलां शख्स की आंखें ऐसी हैं जैसे शिकरे की आंखें हों, लेकिन शिकरा की दीदनी कुव्वत उकाब के मुकाबला में कम है. एक शिकरा किसी उकाब के मुकाबले में आधे फासले तक देख सकता है, और अगर शिकरा उकाब की पैरवी में ऊपर बुलंदियों में जाने की कोशिश करे तो वो नाकारा हो जाएगा. इसलिए उकाब तो खास तौर पर बुलंदियों पर रहने के लिए खल्क हुआ है. खुदा अपने नबियों को उकाबों से तशबीह देता है. आप जिस कदर ज्यादा बुलंदी पर जाएं, उसी कदर ज्यादा देख सकेंगे. अगर आप बुलंदी पर जा रहे हैं और उस बुलंदी से देखने वाली आंख नहीं है, तो बुलंदी पर जाना बेफायदा है. बस जब खुदा हमें बुलंदी पर लेकर जाता है तो दूर तक देखने की सलाहियत भी अता करता है. मुझे ये बहुत पसंद है. जितना ज्यादा बुलंदी पर जाएंगे, उसी कदर ज्यादा दूरी तक देख सकेंगे. अब अगर हम उकाब की औलाद हैं, तब हम आसमान में उकाब की राह पर उड़ान भरेंगे. लेकिन क्या आपने गौर किया है कि दीगर परिंदे भी बहुत ऊंचा उड़ने की कोशिश करते हैं, और देखें क्या होता है. वो उकाब के पीछे उड़ान भरते हैं और बुलंदी पर चले जाते हैं, बिल्कुल वैसे ही जैसे उकाब करता है. लेकिन बुलंदी पर पहुंचने के बाद वो शिकायत करना शुरू कर देते हैं. उनको एहसास होता है कि वो उकाब की परवाज के लिए मौजूद नहीं है. कोई कहेगा, मैं इस बात के साथ खड़ा नहीं हो सकता, और दूसरा किसी और बात की शिकायत करेगा. ये क्या है? ना ही वो उकाब की मानित बुलंदी पर उड़ने के लिए बुलाए गए हैं, और ना ही वो इसके लिए तख्लीक किए गए हैं. वो अपनी सर्द मुर्दा कलीसियाओं में वापस चले जाएंगे और फाकों के बाइस मर जाएंगे. लेकिन उकाब नहीं, वो अपने पर मारते ऊपर और ऊपर. अब गौर करें कि उकाब कैसे हवा पर उड़ान भरता है. वो अपने मजबूत पंख इस्तेमाल में लाकर ऊपर बढ़ता है. मुझे ये पसंद है, और एक ईमानदार भी ऐसे ही करता है. वो एक जगह से दूसरी जगह भागता नहीं रहता. एक हफ्ते मेथोडिस्ट, अगले हफ्ते पेंटिकॉस्टल, بلکہ وہ خدا پر اپنا ایمان رکھتا ہے اور خدا کی خوبصورت ہوا پر سوار ہو کر آگے بڑھتا جاتا ہے۔ میں کولورائیڈو میں شکار کرتے ہوئے اپنا ایک تجربہ آپ کو بتانا چاہتا ہوں۔ ایک روز میں پہاڑوں میں 12 سنگے کا شکار کر رہا تھا۔ یہ شکار کے موسم کی ابتدا تھی، برف ابھی تک پوری طرح پگھلی نہیں تھی، اس لیے مجھے درختوں کے جھنڈ میں گھسنا پڑا۔ 70 میل تک میرے قریب کوئی شخص نہیں تھا۔ کھدائی کرنے والی مشین کی مدد سے ایک اور راستہ بنا دیا گیا تھا جس پر ہمیں 4 روز کے بعد ملنا تھا۔ اس وقت میں نے اپنے گھوڑے کو باندھا اور اوپر بلندی پر جہاں سالوں پیشتر میں اپنے مویشی چرایا کرتا تھا جا پہنچا۔ یکایک بارش ہونے لگی۔ میں ایک درخت کے نیچے جا چھپا جب تک بارش گزر نہ گئی۔ تھوڑی دیر کے لیے بارش ہوئی اور پھر برف باری ہوئی اور پھر سورج چمکنے لگا۔ میں ذرا سا بھیگ گیا تھا، بس میں اپنا چہرہ پونچھتے ہوئے درختوں کے عقب سے باہر آ نکلا۔ جب میں وہاں کھڑا ہوا تھا تو میں نے دور اس بڑے خلا کے سرے پر کسی چیز کی آواز سنی۔ ایک لاغر بھیڑیا نے آواز نکالی اور اس کی ساتھی نے وادی میں سے اسے جواب دیا۔ داؤد نے فرمایا، گہراؤ گہراؤ کو پکارتا ہے، مجھے جنگلی حیات سے پیار ہے۔ جب میں نے اس لاغر بھیڑیے کی پکار کو سنا اور اس کی ساتھی نے اسے جواب دیا، میرے اندر بہت گہرائی میں سے کوئی پکار نکلی۔ مغربی افق کی جانب سے سورج چٹانوں میں سے جھانک رہا تھا۔ جوں جوں یہ غروب ہو رہا تھا تو یہ اوریگن کے بارک سمت میں چمک رہا تھا جہاں یہ جم کر کوسے قزا بن چکا تھا۔ بالکل اسی وقت میں نے 12 سنگوں کے اس غول کی آواز سنی جن کا میں پیچھا کر رہا تھا۔ بے حد گھنے جنگل میں دور کہیں سے کسی 12 سنگے کی آواز سنائی دی۔ او، میری آنکھیں بھر آئیں، میں اپنے آپ پر قابو نہ پا سکا۔ میرے اندر کوئی چیز ہے جو فطرت سے محبت کرتی ہے، اور جب تیرے آبشاروں کی آواز سے گہراؤ گہراؤ کو پکارتا ہے، میں پگھل گیا۔ اس سے پیشتر کہ مچھلی کی پشت پر کوئی پر ہو، اس میں تیرنے کے لیے پانی کا موجود ہونا ضروری ہے۔ اس سے قبل کہ زمین پر کسی درخت کا وجود ہوتا، اس سے پہلے زمین کا وجود ضروری تھا، یا پھر کوئی درخت نہ ہوتا۔ چند سال قبل میں نے پڑھا کہ ایک ننھا لڑکا جو مٹانے والے ربڑ کھایا کرتا تھا، اس کی ماں نے اسے سائیکل کا پیڈل کھاتے ہوئے دیکھا۔ کلینک پر معائنہ سے یہ پتا چلا کہ اس ننھے دوست کو گندھک کی کمی تھی۔ اگر آپ کے اندر کوئی شے گندھک کی آرزو مند ہے تو ضرور ہے کہ گندھک کا وجود اسے جواب دے۔ اگر مخلوق کا وجود ہے تو خالق کا ہونا ضرور ہے جو تخلیق کرے۔ کوئی مرد یا عورت کبھی خدا کا مظہر نہ پا سکے، لیکن کیا وجہ ہے کہ آپ اس وقت خدا کے لیے اس قدر بے قرار ہیں؟ آپ خدا کی زیادہ حضوری کے متلاشی ہیں؟ اگر آپ کے اندر زندہ خدا کی حضوری کی خواہش ہے تو اسے پانے کے لیے ضرور کہیں پر خدا کی زیادہ حضوری موجود ہے۔ میں نے کوسے قزا کو دیکھا اور مجھ میں کوئی ایسی چیز تھی کہ میں اپنا سکون کھو بیٹھا۔ میں خدا کو کوسے قزا میں دیکھ سکتا ہوں، میں خدا کو غروب آفتاب میں دیکھ سکتا ہوں، میں خدا کو ہر جگہ سن اور دیکھ سکتا ہوں۔ اگر خدا آپ کے اندر آ جائے تو آپ جہاں کہیں بھی نگاہ دوڑائیں، آپ اسی کو دیکھیں گے۔ لیکن اس سے پیشتر اسے آپ کے دل میں آنا ہے۔ اسے آپ کو ایک چوزے سے ایک عقاب میں بدلنا ہے۔ اسے آپ کے اندر کچھ کرنے کی آرزو پیدا کرنی ہے۔ اور جو ہی میں نے غور سے دیکھا تو یکایک مجھے ایک چھوٹی سی گلہری کی آواز سنائی دی۔ شاید آپ بھائیوں کو علم ہو کہ وہ کیا کرتی ہیں۔ وہ شدید شور کرتی ہیں اور کہیں نہیں جاتی۔ وہ ایک تنے پر بیٹھ کر صرف شور کرتی جا رہی تھی۔ میں نے سوچا، ننھے دوست تم کیا کر رہے ہو؟ اس نے درختوں کے جھنڈ میں ایک عقاب کو دیکھ لیا تھا اور اس گھاٹی پر پناہ لے رکھی تھی، اور تب ہی اس عقاب نے ایک چھلانگ لگائی۔ میں نے کہا، او، اب میں سمجھا اے چھوٹی گلہری کہ تم کس وجہ سے اتنا شور کر رہی ہو۔ وہ مجھے نہیں دیکھ رہی تھی، وہ عقاب کو دیکھ رہی تھی۔ میں نے چند لمحے اس پر نگاہ ڈالی اور سوچا، خدایا تو کیوں کر میرے خیال کو اتنی بلندی سے اس پستی میں لایا ہے؟ اس کی کیا وجہ ہے؟ یہاں ایک پھدکنے والی گلہری ہے جس کی قیمت نہ ہونے کے برابر، اور دوسری جانب یہ عقاب، اور اس کا کیا کام ہے محض آسمان میں اڑنا؟ لیکن میں نے سوچا، تو نے کیوں کر میرا دھیان اس طرف کیا ہے کہ یہ دیکھوں؟ اور میں نے غور کیا کہ یہ عظیم دوست عقاب اپنے پروں کو ہلا رہا تھا۔ میں نے سوچا، کیا تم مجھ سے خوف زدہ ہو؟ میرے پاس بندوق ہے اور اگر میں چاہوں تو تمہیں گولی مار سکتا ہوں۔ میں نے بندوق کو سنبھالا اور میں غور سے دیکھ رہا تھا کہ اس کی بڑی بڑی آنکھیں مجھ پر تھیں اور اس نے اپنے پروں کو حرکت دینا جاری رکھا تھا۔ میں نے سوچا کہ تم کیوں اس قدر بہادر ہو؟ تم بزدل نہیں ہو۔ اس کی ایک وجہ ہے، خدا نے تمہیں 2 بڑے پنکھ دیے ہیں اور تمہیں ان پروں پر اعتماد ہے۔ اگر ہم صرف خدا کے تحریر کردہ کلام بائبل کے پروں کو لے کر اور اس کے روح القدس کے وسیلہ سے کلام الہی پر اس قدر بھروسہ رکھیں، اگر ہم اس قدر پر اعتماد ہوں جس طرح عقاب اپنے پروں کے لیے ہے، وہ جانتا ہے کہ وہ ایک چھلانگ لگائے گا اور ان درختوں سے اوپر چلا جائے گا اور میں اسے کبھی نشانہ نہیں لگا سکتا۔ میں نے اسے دیکھا اور کچھ دیر کے بعد وہ اکتا گیا اور اس نے ایک بڑی چھلانگ لگائی اور اپنے پروں کو 2 مرتبہ ہلایا۔ اور آپ جانتے ہیں کہ اس نے کیا کیا؟ उसने उन्हें फिर ना हिलाया था। वो जानता था कि उसे किस तरह अपने परों को फैलाना है और उसने अपने पर बाहर को फैलाए और हवा ने उसे ऊपर उठा लिया और मैं खड़ा उसे देखता रहा यहाँ तक कि वो एक नन्ना सा धब्बा दिखाई देने लगा। तब मैं फिर से रो पड़ा। मैंने सोचा ऐसा ही है, अगर कलीसिया महज ये समझ जाए कि किस तरह ईमान के परों को खुदा के वादा में फैलाना है, न कि छोटे बड़े इज्म जो मुतारिफ हुए इसका हिस्सा बनना है, ऐसा नहीं करना है, बल्कि ये कि अपने परों को उन वादों पर फैलाना है। पाकरू आपकी परवाज बुलंद करेगा। उसने इस जमीन की कैदी नहीफ गुलहरी को, जो वहां बैठी शोर कर रही है, बातें बना रही है कि मौजाद के दिन गुजर गए हैं और रुल्क उसके बपतिस्मा जैसी कोई शय नहीं है, वहीं रहने दिया, जो कहते हैं कि तुम दीवानों का गिरोह हो, अब मामला खत्म हो चुका है, वगैरह वगैरह। उकाब उस खुसर फुसर को, जो कभी यहाँ और कभी वहां है, पीछे छोड़कर ऊपर बुलंदी पर चला गया। खुदा हमें उकाब के पर पाने में और हर इलाही वादा जो बाइबल में हमें दिया गया है हासिल करने में हमारी मदद करे। अजीजों, यही वजह है कि आप असीरी में नहीं रह रहे, क्योंकि आपने अपने पंख खुदा के वादा पर फैला दिए हैं और ईमान से रूह कुछ ने आपको ऊपर उठाया है। उकाब अपने घोंसले को हिला रहा है, और अगर किसी को खुदा के वादों पर अपने पंख फैलाने की हिम्मत हो और उसके कलाम पर कायम रहे, तो खुदा आपको इस खस्ता हाली, नारास्ती, बेदीनी और खुदगर्जी की जिंदगी से, जिसमें आप रह रहे हैं, उससे आजाद करेगा और आपको खुश रखेगा, ताकि आप गुनाह से बुलंदतर रहें और एक ऐसे बाबरकत माहौल में रहें जिसके मुतालिक दुनिया कुछ नहीं जानती। आमीन। मुझे याद है कि जब एक मर्तबा मैं अमरीकी रियासत ओहायो के शहर सिनसिटी के चिड़ियाघर में गया और मैंने एक उकाब देखा जो हाल ही में पकड़ा गया था। ये इन मनाजर में सबसे ज्यादा तकलीफ दे था जो मैंने देखे थे। इस अजीम फिजाई परिंदे को किसी ने जाल में फंसाकर कैद कर लिया और एक पिंजरे में फेंक दिया गया। वो बेचारा अपने असल मुकाम से इस कदर दूर कर दिया गया था कि वो अपने पूरे जोर से इन सलाखों पर झपटता, अपने परों को फड़फड़ाता था ताकि अपने आप को पीछे गिरा सके। वो उस वक्त तक अपने आप को उन सलाखों से मारता रहा था जब तक कि उसके परों से तमाम पंख झड़ गए और उसका सर और चेहरा बुरी तरह से मस्क हो गया था। मैं उसे मुसलसल देख रहा था और वो बड़े फखर से आगे पीछे चल रहा था और तब अपने आप को पूरी कुव्वत से उन सलाखों से टकराता ताकि फिर पीछे को गिरे। फिर वो थक कर फर्श पर लेट गया और उसकी नहीफ आंखें आसमान का जायजा ले रही थी, और मैंने सोचा कि वो जमीन पर रहने के लिए हरगिज नहीं बनाया गया। वो आसमानी परिंदा है, उसकी तमाम बनावट फिजाओं में रहने के लिए बनाई गई है ताकि इस बोसीदा जहां से कहीं बुलंदी पर रहे। लेकिन इस तरह का परिंदा जो बुलंदी पर फिजाओं में प्रवास के लिए बना है, वहां पड़ा हुआ था। वो प्रवास करने के लिए बना, लेकिन इंसान की मकारी ने उसकी जिंदगी को कैद कर रखा था। क्या ही तकलीफ दे मंजर था। लेकिन भाइयों, यहाँ शिकागो या किसी भी बड़े शहर में ये बहुत अमूमी बात है कि आप ऐसे इंसान देखें जो खुदा की शबी पर बनाए गए थे और जिन्हें अजीम तरीन जात के बेटे और बेटियां होने के लिए तख्लीक किया गया था, और वो सूरत और शबी गुनाह और उनकी आदात और जिंदगी की तरजीहात के बायस बदल चुकी है। वो उस उकाब से कहीं ज्यादा अफसोसनाक हालत से दो चार हैं। इंसान को पाबंद रहने के लिए नहीं, बल्कि आजाद रहने के लिए तख्लीक किया गया है। बस अगर बेटा तुम्हें आजाद करेगा तो तुम वाकई आजाद होगे। उसे कैदो पाबंद नहीं रहना है। ओ, अपनी दिली कैफियत बयान करने में मुझे कई घंटे लग सकते हैं कि मैं इंसान की तब्दील शुदा हालत का बयान करूं, यानी ये कि वो खुदा की अता करदा नेमतों में जिंदगी नहीं गुजार रहा है। इंसान खुदा की सूरत पर बनाया गया, उसे शैतान की कैद में उसका गुलाम बनकर रहने की जरूरत नहीं है। खुदा ने इंसान को अपनी शबी पर तख्लीक किया कि वो उसका बेटा बने। उसने इसमें जान डाली और खुदा के लिए प्यास पैदा की, लेकिन इंसान ने इस बाबरकत मुकद्दस प्यास को विस्की, शराब, तंबाकू और मुख्तलिफ तरह के तर्ज जिंदगी से बुझाने की कोशिश की है। इलाही प्यास को दूसरी अशिया से बुझाने की कोशिश बेहुर्मती है, गुनाह की गुलामी। खुदा की यह हरगिज मर्जी नहीं है, लेकिन इंसान अपनी मर्जी से इस सूरत को पाता है। उकाब की जिंदगी का मुतालिया हमारे लिए मुफीद साबित होगा कि उसके तरीकों का मुशाहिदा करें और अपने आप को इस तरीक पर ढाल लें। मेरा तवक्कल कलाम इलाही पर है। यह हमें बताता है कि उकाब अस्सर नौ नौजवान होते हैं। यह ख्याल किया जाता रहा है कि अक्सर अस्सर नौ नौजवानी की तरफ बढ़कर अपनी जवानी को नया बनाते। बाद अज़ां हमें मालूम हुआ कि हकीकी तौर पर अपनी जवानी को नहीं लौटते, बल्कि होता यह है कि अक्सर औकात ये इस कदर बेहतर महसूस करते हैं कि जैसे अस्सर नौजवान हो गए हों। मैं उसे एक बेदारी से तशबीह दूंगा कि जब खुदा के उकाबी बच्चे जो उम्र रसीदा हो सकते हैं, लेकिन जब बेदारी आती है तो असर नौजवानी का एहसास पाते हैं। वो अच्छा महसूस करते हैं और नए सिरे से जवानी का एहसास होता है, میں اپنے عمومی اوقات سے اس وقت زیادہ محسوس کرتا ہوں جب میرے نزدیک خدا کی حضوری موجود ہوتی ہے۔ اب اگر آپ گہرے طور پر قریبی مشاہدہ کریں تو اب دیکھیں گے کہ ہم کیسے اس عقاب کی مانند ہیں جو اثر نوجوان ہوتا ہے۔ سب سے اولین بات یہ ہے کہ یہ واحد ایسا پرندہ ہے جو مکمل طور پر تھکا ماندہ ہو، یہاں تک کہ قریب المرگ ہو، تو بھی وہ پھر سے قوت مند ہو کر آسمان پر اس قدر بلند پرواز کرتا ہے جیسے کہ جوان پرندہ۔ اب خدا کیوں کر ہمیں عقاب سے مشابہت دیتا ہے؟ اس کی وجہ یہ ہے کہ جب ہم سب گہرے رنج کی حالت میں ہوتے ہیں، اور اکثر اوقات جب ایک اچھی بیداری آتی ہے تو آپ روح میں پھر سے تازگی پاتے ہیں۔ میں نے دیکھا ہے کہ شہر میں جب بیداری آتی ہے تو بوڑھے اور جوان سب سرسبز ہو جاتے ہیں اور خداوند میں ناچتے اور خوشی کرتے ہیں جیسے بچے شادمان ہوتے ہیں۔ میں نے ایسے لوگ دیکھے ہیں جو پہیوں والی کرسی میں بیٹھے ہوں اور جو کینسر کی وجہ سے بستر مرگ پر ہوں، لیکن جب خدا کے روح کی بیداری چھا گئی تو وہ تازگی پا کر پہیوں والی کرسی سے باہر نکل آئے اور اپنی چار پائیوں کو شادمانی کرتے ہوئے چھوڑ دیا۔ ہمارا عظیم خدا ہمیں تازگی بخشتا ہے، وہ ہماری قوت کو نیا بناتا ہے، وہ ہمیں نئی امید بخشتا ہے، وہ ہر وقت ہمیں نئی تازگی دیتا ہے۔ آمین۔ عزیزو، کیا آپ دیکھتے ہیں کہ ہم کس طرح عقاب سے مشابہت رکھتے ہیں؟ ہم ان کی مانند روح میں تازگی پاتے ہیں۔ اس سے متعلق ایک اور بات جس کی طرف میں آپ کی توجہ دلانا چاہتا ہوں، ایک عقاب ماں اپنا گھونسلہ زمین پر نہیں بناتی، وہ پہاڑ کی بلند چوٹی پر جاتی ہے۔ ماں اپنا گھونسلہ چٹان میں بناتی ہے، اپنے بچوں کو خوراک دیتی ہے، اور ایک دن وہ یہ فیصلہ کرتی ہے کہ وہ اپنے ننھے بچوں کو چوزوں کی طرح کا نہیں بننے دینا چاہتی۔ مرغی ایک پرندہ ہے، بالکل ایسے ہی جیسے ایک عقاب، لیکن مرغی زمین پر رہنے والی مخلوق ہے۔ یہ پھدک کر ذرا سا اڑ سکتی ہے، لیکن یہ بامشکل ہی اپنے پاؤں زمین سے اوپر کرتی ہے۔ اس سے میرا دھیان نام نہاد مسیحیت کی جانب جاتا ہے، جیسے کچھ لوگ آج کل کرتے ہیں۔ ان کا خانہ خراب کرنے کے لیے اتنا ہی مذہب درکار ہے۔ آپ یہ کہنے کے قابل ہیں کہ آپ کا نام ان کی کتابوں میں موجود ہے، لیکن کیا آپ نے کبھی آسمانی راہوں میں پرواز کی ہے؟ عقاب کبھی بھی اپنا گھونسلہ نیچے زمین پر نہیں بناتا، وہ اسے چٹان میں اس قدر بلندی پر بناتا ہے جتنا کہ وہ بلندی پر بنا سکے۔ وہ زندہ خدا کی کلیسیا کی تشبیہ ہے۔ یہ جاننا کس قدر باعث برکت ہے کہ خدا نے ہمیں کوہ کلوری کی پہاڑی میں چھپا رکھا ہے، جو دشمن کے شور و غل سے کہیں دور ہے۔ او ہمیں کیسی برکت حاصل ہے، بلند و بالا چٹان جہاں عقاب ماں اپنے بچوں کو جنم دیتی ہے اور وہاں ان کی نگہداشت کرتی ہے اور ان کا خیال رکھتی ہے۔ بلند و بالا چٹان پر جہاں میں بہت شادمان ہوں کہ ہمارا ایک آسمانی باپ ہے، اگر ہم اسے اجازت دیں تو وہ ہمیں ایسی جگہ پر رکھتا ہے جہاں ابلیسی شور و غل ہمیں پریشان نہیں کر سکتا، اور جہاں وسکی کا جھانسا نہیں اور نہ ہی نائٹ کلب، بلکہ وہ ہمیں اس جہان کی رنگینیوں اور آلودہ دھاروں سے کہیں دور لے جاتا ہے۔ مادہ عقاب جب اپنا گھونسلہ بناتی ہے تو وہ درختوں کی ٹہنیوں اور تنکے اور انگور کی بیل اور شاخیں اور پتے حاصل کرتی ہے۔ وہ بہت احتیاط سے کام لیتی ہے تاکہ اس کے ننھے بچے نوکیلے تنکوں سے چھیدے نہ جائیں یا انہیں ٹہنیاں نہ چپ سکیں۔ بس وہ کیا کرتی ہے، وہ جا کر کسی برے کی تلاش کرتی ہے اور اسے ذبح کرتی ہے، اور وہ برے کی کھال گھونسلے میں لے جاتی ہے اور اسے پھیلا دیتی ہے جب تک کہ وہ اپنے بچوں کے لیے آرام دہ اور محفوظ گھونسلہ نہ تیار کر لے۔ اور خدا بھی ہمارے لیے یہی کچھ کرتا ہے۔ جب خدا دیکھتا ہے کہ ہم نئے سرے سے پیدا ہونے والے ہیں، مت بھولیے کہ وہ ہمیں عبادت کے دوران نگاہ میں رکھتا ہے کہ ہم کیا کریں گے، اور وہ اپنی بادشاہت میں آپ کے لیے گھونسلہ تیار کرے گا، کیونکہ وہ جانتا ہے کہ جلد ہی اس کے ہاں ایک عقاب جنم لینے والا ہے۔ اور جیسے ہی اس کا روح ہم سے ملاقات کرتا ہے، تو آپ نے غور کیا کہ آپ کو کیسی گرم جوشی اور سکون کا احساس ہوا ہے؟ اور غور کریں، کیا خدا ہی وہ برہ نہیں جو آپ کو سکون، اطمینان اور تحفظ فراہم کرتا ہے؟ وہ آپ کے گھونسلے کا برہ ہے، وہ آپ کی پناہ گاہ ہے۔ خداوند کی تعریف ہو۔ دوستو، میں ابھی اس وقت سب باتوں سے زیادہ اس بات پر زور دینا چاہتا ہوں کہ خدا کی حمد کریں، کیونکہ وہ ہمیں خوبصورت پناہ گاہ مہیا کرتا ہے۔ یاد رکھیں، جہاں فرشتے قدم دھرنے سے بھی خائف ہوں، صرف احمق ہی وہاں نوکیلے جوتوں سمیت چڑھتے ہیں۔ مجھے یہ سن کر کس قدر رنج ہوتا ہے کہ آپ خدا کے بچے ہوتے ہوئے شکایت کرتے اور بڑبڑاتے ہیں۔ اگر آپ قصوروار ہیں تو آپ کو اس پر شرم آنی چاہیے، اور آپ لوگ جو اوروں کو جنونی یا روحانی جذباتی کہتے ہیں، شرم آنی چاہیے۔ کیا آپ کو علم نہیں کہ اس قسم کی گفتگو کر کے آپ احمقانہ حرکت کرتے ہیں؟ میں آپ کو بتا دینا چاہتا ہوں کہ کوئی احمق ہی کسی دوسرے مسیحی کو روحانی جذباتی یا کوئی اور تحقیر آمیز نام دے گا۔ فرشتگان اس قسم کی باتوں کے متعلق سوچنے سے بھی خائف ہوتے ہیں، اس لیے ایسے لوگوں کو اکیلا چھوڑ دیں۔ اور آپ لوگ جو کسی عبادت پر آتے ہیں اور خدا کے کام کو بالزبوب کہتے ہیں اور آپ کے رویے میں سرد مہری ہے یا پھر ایک یا دو راتوں کے بعد کندھے اچکا کر چلے جاتے ہیں، آپ کو شرم آنی چاہیے۔ کیا آپ نہیں جانتے کہ خدا کے فرشتے خدا کے کسی خادم یا اس کے بچوں میں سے کسی کے خلاف ایک لفظ کہنے کی جرت نہیں کرتے؟ اور ہر عبادت میں اسی طرح ہوتا ہے کہ خدا کے فرشتگان آپ کی مدد کو یہاں موجود ہوتے ہیں، اور یہ فرشتے آپ کی نگہبانی کرتے ہیں اور تمام عبادت کے دوران آپ کا خیال رکھتے ہیں، اور ان کو یہ حکم دیا گیا ہے کہ آپ کے ساتھ آپ کے گھر جائیں کہ آپ کی محافظت کریں اور آپ محفوظ رہیں۔ اور ابھی اسی وقت مجھے سوال کرنے کی اجازت دیں کہ کیا آپ اس معاملہ میں اس قدر اپنے بھائی کے بارے میں فکر مند ہیں، اور کیا آپ اس قدر اس عبادت کے متعلق پرواہ کرتے ہیں؟ او وہ ہمارا اپنے ساتھ چلنا کس قدر آسان بنا دیتا ہے۔ اب ماں عقاب پر پھر سے غور کرتے ہیں، سوچیں کہ وہ کس طرح ننھے عقابوں کی نگہبانی کرتی ہے اور ان کی ہر حرکت پر دھیان دیتی ہے۔ اسے ان کی پرواہ ہے، وہ انہیں گھونسلے سے باہر نہیں گرنے دیتی۔ اور غور کریں کہ ہمارا آسمانی باپ کیسے ہماری محافظت کرتا ہے، وہ آپ کو گرنے نہیں دیتا۔ یہوہ عقاب اپنی اولاد کی پاسبانی کرتی ہے۔ او ہللویہ! کبھی کبھار میں خیال کرتا ہوں کہ اگر خدا کی قوت جو ہر دم ہماری نگہبانی کرتی ہے ہمارے ساتھ نہ ہو تو ہم اپنی گردن توڑ بیٹھتے۔ وہ ہماری حدیں مقرر کرتا ہے اور ہمیں گھونسلے میں سنبھالتا ہے، اور وہ اپنے محیط پر ہمارے اوپر پھیلا دیتا ہے۔ جب وہ ہمیں سنبھالتا ہے تو کوئی ہمیں نقصان نہیں پہنچا سکتا، یا جب تک ہم اس کے گھونسلے میں ہیں تو کوئی ہمیں اس کے ہاتھ سے چھین نہیں سکتا۔ آپ ذرا سوچیں کہ جب آپ نئے سرے سے پیدا ہوئے تو آپ کیسے بے چارگی کی حالت میں تھے، لیکن دیکھیں کہ کس طرح اس نے آپ کی نگہبانی کی۔ وہ آپ کی نگہبانی سے کبھی دست بردار نہیں ہوتا۔ کیسی بابرکت بات ہے! ماں عقاب تب تک اپنے ننھے عقابوں کی نگہبانی کرتی ہے جب تک وہ پورے طور پر بال و پر حاصل نہ کر لیں۔ جب وہ سمجھتی ہے کہ وہ خاصی حد تک بالغ ہو گئے ہیں، وہ گھونسلے کو زور سے ہلاتی ہے۔ ایک روز میں نے دوربین کی مدد سے یہ نظارہ کیا اور میں رو پڑا۔ وہ گھونسلے کی جانب اڑان بھرتی ہے اور اپنے بڑے پروں کے ساتھ ننھے عقابوں کو ہوا کا تیز جھونکا دیتی ہے۔ ایسا کرنے سے ننھے عقابوں کے ڈھیلے پر اکھڑ جاتے ہیں، اس لیے کہ وہ انہیں اپنی پہلی تنہا اڑان کے لیے تیار کر رہی ہے۔ ننھے عقاب جانتے ہیں کہ کچھ وقوع پذیر ہونے کو ہے، کیونکہ وہ عقاب ہے۔ وہ بڑے بڑے پروں کی پھڑپھڑاہٹ سے پیدا ہوتی زوردار ہوا اور اپنے گھونسلے کو ڈگمگانا محسوس کرتے ہیں۔ ماں ایک خاص انداز سے چیختی ہے، اپنے پر بیرونی طرف پھیلاتی ہے، اور ننھے عقاب بچے فطرتی طور پر یہ جانتے ہیں کہ انہیں کس طرح اپنے پاؤں اس کے پروں میں جمانے ہیں اور اپنی ننھی چونچوں سے اس کے بڑے اور مضبوط پر کو پکڑنا ہے۔ ماں فخر سے اپنے سر کو گھماتی ہے اور اپنی اولاد کو اپنے پروں پر دیکھتی ہے، کیونکہ وہ خوشی سے معمور ہے۔ اس کے ننھے عقاب اپنے مقام سے واقف ہیں اور وہ بلندیوں کی جانب پرواز بھرتی ہے۔ وہ انتہائی بلندیوں کی جانب بڑھتی ہے اور ننھے عقاب کسی طور پر بھی نہیں بڑبڑاتے۔ وہ بس مضبوطی سے جمے رہتے ہیں اور ان مقامات کی سیر کرتے ہیں جن کے متعلق انہوں نے کبھی سوچا نہ تھا۔ جیسے ہی وہ نظروں سے اوجھل فلک کی بلندیوں پر جاتے ہیں تو وہ پروں کو جھٹکاتی اور انہیں عین ہوا کے دوش پر چھوڑ دیتی ہے۔ جب وہ انہیں جھٹکا کر گراتی ہے تو وہ انہیں نظر انداز نہیں کرتی، بلکہ انہیں دیکھتے ہوئے ایک لمبا چکر کاٹتی ہے۔ اب ننھے بچے پہلی مرتبہ اپنے پروں کو پھڑپھڑاتے ہیں، ان کی کلا بازیاں لگتی ہیں اور گرتے جا رہے ہیں، لیکن وہ ہر حال میں اپنے پروں کو پھڑپھڑا رہے ہیں۔ جب وہ تھک چکے تو ماں تیزی سے جھپٹا مار کر ان کے نیچے آ کر انہیں اپنے اوپر اٹھا لیتی ہے اور وہ دوبارہ بلندی پر لے جاتی ہے۔ کبھی کبھار وہ ایک کو ایک پاؤں سے اور دوسرے کو دوسرے پاؤں سے پکڑتی ہے اور انہیں اوپر بلندی پر لے جاتی ہے۔ ننھے عقاب بے فکر ہیں، اس لیے کہ وہ اپنی ذاتی قابلیت پر بھروسہ نہیں کر رہے، بلکہ وہ اپنی ماں کی ہر دم دستیاب قابلیت پر اعتماد رکھتے ہیں جو ان پر نظر رکھے ہوئے ہے۔ وہ تو پرانی طرز کے پینتیکوس کی شادمانی میں ہیں۔ پھر جب وہ ان کے قریب آتی ہے اور انہوں نے خوب تفریح کر لی ہے تو وہ اپنے محیط پر پھیلاتی ہے اور وہ اپنی چونچوں سے اس کے پروں کو پکڑ کر اس پر سوار ہو جاتے ہیں۔ وہ ایک بار پھر انہیں نئی جگہ کی سیر کراتی ہے، انہیں سرسبز میدان میں لے جاتی ہے۔ انہوں نے اس مقام پر کبھی قدم نہیں رکھے، اس لیے وہ اس پر سے چھلانگ لگا کر اترتے ہیں اور ایک بار پھر خوشی مناتے ہیں۔ وہ مکمل طور پر بے فکر ہیں، اور وہ ان کو ان مراحل میں سے گزار کر ایک بلند و بالا چٹان کی جانب اڑا لے جاتی ہے، اور وہاں وہ بیٹھ کر اپنے ننھے عقابوں کی نگرانی کرتی ہے۔ افسوس اس مخلوق پر جو انہیں نقصان پہنچانے کی کوشش کرے گی۔ नन्हे उकाब जानते हैं कि उन्हें किस तरह अपने पंजे उकाब के परों पर जमाने हैं, किस तरह अपनी चोंचों से उसके पर को थामना है। खुदा उन्हें बनाता है कि किस तरह ये करें। इसी तरह जिंदा खुदा की कलीसिया बखूबी जानती है कि किस तरह कलाम खुदा को मजबूती से थामे रखना है और रिहाई बख्शने वाले उन दोनों मुहीब परों को थामना है। और जब तुम दो तेज हवाएं जोर जोर से हिला रही हों तो उसके इलाही वादों पर कायम रहना है। वो जानते हैं कि उन्हें किस तरह उसे मजबूती से थामना है। वो इस बात पर साबित कदम रहते हैं क्योंकि वो उकाबी फितरत के मालिक हैं। माँ उकाब फख्र से अपना सर घुमाती और अपने बच्चों को अपने परों पर देखती है। मैंने इस बात पर कई दफ़ा सोचा है कि जब खुदा अपनी कलीसिया को अपने कलाम के साथ साबित कदम देखता है और उसके तमाम वादे जिन्हें उसने लिख कर दे दिया है का मुतालबा होते देखता है तो किस तरह करता होगा। खुदा फख्र से उनकी जानिब देखता है और हकीकी मोहब्बत से सरशार होकर उन्हें प्यार करता है। बदन का हर एक रुकन अपने दुरुस्त मकाम पर होता है। चरवाहा अपनी जगह और नबी अपनी जगह पर है। क्या ही वक्त होता है जब खुदा अपने लोगों को कलाम पर कायम देखता है और वो अजीम रूहुल कुद्स यानी खुदा की कुव्वत जोर से नाजिल होती है और हम खुदा ताला जो हमारा उकाब है के अजीम परों को तमाम रास्ते पर मजबूती से थामे रहते हैं। उकाब जब जब बुलंदियों की जानिब प्रवास करता है नन्हे उकाब जरा भी शिकायत नहीं करते। उन्होंने अपनी नन्ही चूंचों से उसके परों को पकड़ रखा है, वो क्यों कर शिकायत करेंगे। अगर आप दुरुस्तगी से कलाम के साथ पैवस्त हैं तो आप शिकायत नहीं करेंगे। और खुदा इसी तरह से अपने लोगों को यानी अपनी कलीसिया को बुलंदियों की जानिब ले जाता है। आप इस पर मजबूती से कायम रहते हैं जैसे वो नन्हे उकाब मजबूती से थामे रहते हैं। अगर खुदा ने वादा किया है तो अपने वादों पर कायम रहता है। बस जिन्होंने कलाम को थाम रखा है उसे थामे रहें। जिस तरह माँ उकाब अपने बच्चों की मुहाफ़ज़त करती है वैसे ही मसीह हमारी मुहाफ़ज़त कर रहा है। वो शाहे अजीम के इख्तियार के साथ तख्त नशीन है और चाहे लोग कुछ भी सोचें या दुनिया कुछ भी कहे उससे कुछ फ़र्क नहीं पड़ता। खुदावंद में शादमान हो और खुशी करें। अगर आप समझने से कासिर हैं कि खुदा के पास ऐसी चीज़ें हैं जिनका आपको कभी इल्म तक नहीं हुआ, बस आएं और एक मर्तबा सवारी करें। खुदा अपने नबियों को भी उकाब से मुशाबा ठहराता है। रूहुल कुद्स नबी को दूर मुकद्दस फिजा में ले जाता है और आइंदा वकूह होने वाली बहुत सी चीज़ों की आगाही देता है। वो पुराने अहदनामा के नहूम को इस कदर बुलंदी पर ले गया कि उसने आज के दौर की कारें देखी जो हमारे पास हैं और ये भी देखा कि वो शहराओं पर किस तरह एक दूसरे से टकरा रही हैं। उसने कहा, रथ सड़कों पर तुंदी से दौड़ते और मैदान में बेतहाशा जाते हैं, वो मछलों की मानित चमकते और बिजली की तरह कूदते हैं। नाहूम 2:4। पौलुस को बुलंदी पर ले जाया गया और उसने अखीर जमाने को देखा जिसमें आदमी तबई मोहब्बत से खाली, संग दिल, तोहमत लगाने वाले, बेजब्त, तुंद मिजाज, नेकी के दुश्मन, दगाबाज, ढीठ, घुमंड करने वाले, खुदा की निस्बत ऐशो इशरत को ज्यादा दोस्त रखने वाले होंगे। वो दीनदारी की वजह तो रखेंगे मगर उसके असर को कबूल ना करेंगे। 2 तीमोथियस 3:3-5। पौलुस खुदा के उकाब के तौर पर इलाही दायराकार में बुलंद प्रवास करता गया और ये सब कुछ देख लिया और फिर वापस आकर उसके मुतालिक हमें खबरदार किया। ओ खुदावन तेरा शुक्र हो, मैं बेचारे ज़मीनी मुकीद चूज़ों को देखता हूँ और उनका मुआजना उकाबों खुदा के नबियों से करता हूँ कि वो किस कदर बुलंदियों पर उड़ान भरते हैं। उकाब मुतलिक फैसला किए हुए है कि उसके बच्चे ज़मीनी कैद चूज़ों जैसे नहीं होंगे। शायद कोई चूज़ा आपका तंजीमी भाई हो लेकिन वो फरदोसियत से ना आशना है, वो कभी बुलंदी पर नहीं गया, इसलिए वो पुराने डरबों के चूज़े अपने खस्ता डरबों पर बैठ कर कुट कुट करते हैं। इलाही शिफा का ज़माना जाता रहा, बेगाना ज़ुबानों जैसी किसी शय का वजूद नहीं, रूहुल कुद्स के बपतिस्मे की कोई हकीकत नहीं रही। खैर उन्हें ये क्यों कर मालूम है, वो अपने डरबे से बाहर कभी तलाश को निकले ही नहीं। उसने खुदा के अजीम रूहानी अरूज को जानने के लिए नीले आसमानों में परवाज नहीं की। उकाब वैसा ही एक परिंदा है जैसा कि चूज़ा, लेकिन चूज़े को आसमानी माहौल की महज ज़रा सी जान पहचान है। उकाब के मुतालिक गुफ्तगू करते हुए मुझे एक किसान का वाकया याद है जो जनूबी इलाका का रहने वाला था। उसने मुर्गी के अंडों के साथ उकाब का एक अंडा भी रख दिया। उस अंडे को सीने के बाद जो चीज़ पैदा हुई वो देखने में इंतहाई मजाका खेज थी। दीगर तमाम चूज़े चूँ चूँ करते लेकिन वो समझने से कासिर था कि वो चूँ चूँ क्यों करते हैं, इसलिए कि वो एक मुख्तलिफ ज़ुबान बोलता था। मैं उम्मीद करता हूँ कि जो बात मैं बताना चाहता हूँ आप समझ रहे हैं। वो उन सबको देखता लेकिन ना जानता था कि क्या करे। وہ سب اس پر تنقید کرتے کیونکہ ان کے مطابق وہ ایک عجیب شے تھا۔ مرغی کٹ کٹ کرتی اور ننھے چوزے کٹ کٹ کرتے، لیکن عقاب اس کٹ کٹ کو نہ سمجھ پایا۔ جب دوسرے یہ کچھ کرتے تو وہ نہ کرتا، اس لیے کہ وہ اس قسم کی کٹ کٹاہٹ کو نہیں جانتا تھا۔ میں بہت کچھ کہنا نہیں چاہتا، لیکن مجھے امید ہے کہ آپ جان گئے ہیں کہ میں کیا کہہ رہا ہوں۔ ایک حقیقی طور پر نئے سرے سے پیدا شدہ خدا کا بیٹا دنیاوی لوگوں کا ایسا رویہ نہیں رکھتا۔ ان کا کہنا ہے کہ وہ ایک کلیسیا سے تعلق رکھتے ہیں، لیکن ان کی کٹ کٹاہٹ سمجھ سے باہر ہے۔ آپ ایک پیدائشی عقاب تھے، خدا اپنوں کو جانتا ہے۔ ایک روز وہ باہر احاطہ میں تھے اور ماں عقاب اس علاقے کے اوپر ہوا میں اڑ رہی تھی۔ جو ہی وہ قریب سے گزری اور اس کا محیب سایہ احاطے پر جنبش کر رہا تھا، اس نے نیچے دیکھا تو اسے اس کا اپنا نظر آ گیا۔ اس نے اسے زور سے پکارا، اور جب اس نے ایسا کیا تو ننھے دوست نے اپنا سر گھمایا اور اوپر کی جانب دیکھنے لگا۔ جب اس نے اوپر دیکھا تو ماں عقاب نے اسے زور سے پکارا، آؤ تم چوزا نہیں ہو، تمہارا ان سے کوئی تعلق نہیں ہے، تم میرے ہو۔ ننھا عقاب متعجب تھا کہ کیا کرے، کیونکہ وہ بھی یہی کچھ چاہتا تھا۔ شاید کوئی عقاب میری بات سن رہا ہو جو کسی تنظیمی احاطہ میں کافی عرصہ سے چل پھر رہا ہو۔ مجھے امید ہے کہ وہ آپ کو بلاتا ہے اور فرماتا ہے تم میرے ہو۔ وہ اسے پکارتی ہے، ایک بڑی چھلانگ لگاؤ اور اپنے پروں کو پھڑ پھڑاؤ۔ اس نے پہلی چھلانگ لگائی، اپنے پروں کو پھڑ پھڑایا تو اسے معلوم ہوا کہ اب وہ مزید زمینی مقید نہیں ہے، اس لیے کہ اب وہ احاطے کے کھمبے پر تھا۔ اس نے کہا، بیٹے اوپر بلندی پر آؤ، ایک اور چھلانگ لگاؤ اور میں تمہیں اپنے پروں پر اٹھا لوں گی۔ زندہ خدا کی کلیسیا کو صرف یہ کرنا ہے کہ وہ تنظیمی نظام اور ہر قسم کے عزم کی رکاوٹوں سے چھلانگ لگائے، اور اسے ان سے دور ہونا ہے۔ گھونسلے کو ہلانے کا وقت پہلے ہی آ چکا ہے، لیکن ہمیں ایک اور چھلانگ لگانی ہے۔ ہم محض اتنا ہی دور آئے ہیں جتنا کہ احاطے کا کھمبا، لیکن ہمیں اس سے آزاد ہونا ہے اور اس عقاب کے پروں پر سوار ہونا ہے تاکہ ہم از خود اڑ سکیں۔ میں اس بات کے لیے نہایت شادمان ہوں کہ زندگی میں کسی بھی مرحلہ پر جب بھی خدا کے بچے اس خوشخبری کو یسوع مسیح کی قوت سے سنتے ہیں تو جان جاتے ہیں کہ یہ اس کی آواز ہے۔ میں ایک بھاری تنظیمی سر کے باعث جھکا ہوا تھا، لیکن ایک روز مجھے اوپر سے ایک آواز سنائی دی۔ یہ نہ تو کسی ہیڈ کوارٹر سے تھی، نہ ہی کسی تنظیم یا پریسبیٹر سے تھی، نہ ڈیکن بورڈ اور نہ ہی کسی بشپ کی تھی۔ مجھے آسمان سے ایک پکار سنائی دی۔ اس آواز سے میں کیسے حقیقی جوش سے بھر گیا ہوں۔ مشکل یہ ہے کہ احاطے کے یہ چوزے بذات خود نہیں جانتے کہ وہ کس بات پر کٹ کٹ کرتے پھرتے ہیں۔ وہ عقاب نہیں ہیں بلکہ محض بوسیدہ احاطوں کے چوزے ہیں جنہوں نے الہی قدرت کا کبھی استعمال ہی نہیں کیا۔ نہ تو وہ کبھی عظیم روح القدس سے بابرکت ہوئے اور نہ ہی کبھی شفا یاب ہوئے، نہ ہی وہ کبھی روح میں ناچے، نہ ہی کبھی آنسو بہائے۔ لیکن ایک عقاب وہ ان تمام تجربات سے گزرا ہے اور مزید بڑھتا جاتا ہے۔ وہ الہی بہاؤ میں آگے سے آگے اڑان بھرتا جاتا ہے۔ پینتیکاسٹل لوگوں، میں آپ کے سامنے ایک بات رکھنا چاہتا ہوں، یہ ایک واضح سچائی ہے۔ میں عقاب کے متعلق ایک اور سبق آپ کے سامنے پیش کرنا چاہوں گا۔ عقاب بے حد دانا ہے، وہ اس حقیقت سے باخبر ہے کہ اس کا بچہ اپنی تمام عمر اس گھونسلے میں نہیں گزار سکتا۔ اسے اس سے باہر نکل کر اپنے لیے کام اور دیگر چیزیں کرنی ہیں۔ ننھا عقاب گھونسلے میں بہت آرام سے ہے، وہ بھیڑ کی کھال پر چلتا پھرتا ہے اور ماں عقاب اسے ہر روز کھانا کھلاتی ہے، اس لیے اسے دنیا میں جانے کی کوئی پرواہ نہیں ہے۔ وہ گھونسلے میں بہت خوش ہے، اس شخص کی طرح جو حال ہی میں روح القدس سے معمور ہوا اور سوچتا ہو کہ وہ جا کر دنیا میں آگ لگا دے گا۔ بس آپ جانتے ہیں کہ وہ ہمہ وقت گھونسلے میں نہیں رہ سکتا، وہ محض مہربانیوں پر زندہ نہیں رہ سکتا۔ اور کچھ ایسا ہی معاملہ پینتیکوسٹل کلیسیا کا ہے۔ پینتیکوسٹل عقابو سنو، آپ بہت دیر سے گھونسلے میں ٹھہرے ہوئے ہیں۔ ماں عقاب جو کچھ کرے گی اس کی جانب متوجہ ہوں۔ وہ گھونسلے کے قریب آئے گی اور اپنی بڑی چونچ سے ہر اس چیز کو جو اس کے ننھے بچوں کے لیے نرم اور آرام دہ ہے توڑنا شروع کر دے گی۔ وہ اسے گھونسلے سے نکال دے گی۔ وہ برے کی کھال اور خرگوش کی کھال کی جھالر اور نرم گدیوں کو نکال پھینکے گی اور گھونسلے کو اس قدر خراب کر دے گی کہ ننھے عقاب وہاں بیٹھ نہ پائیں گے، اور اگر وہ بیٹھیں گے تو وہ کوئی ٹہنی یا کوئی نکیلی شاخ ہوگی یا پھر وہ کسی پتھر سے زخمی ہو جائیں گے۔ کیا آپ اس بات سے واقف ہیں کہ خدا آپ کو کچھ کرنے کے لیے راضی کر سکتا ہے؟ ہم میں سے کئی ایک کے ساتھ یہ وقوع پذیر ہوا۔ وہ ہمارے عمدہ فر والی کلیسیاؤں میں ہم سے آرام دہ گدیاں کھینچ نکالتا ہے वो परों को उड़ा देता है और जल्द ही हम इस कदर परेशान और मुतनफर हो जाते हैं। और मैं सोचता हूँ कि अगर कभी पेंटिकॉस्टल कलीसिया को फिक्रमंद और गैर असुदा होना चाहिए तो वह वक्त अब आ गया है। जी हाँ, दरअसल हम अपने घोंसले आरामदा बना लेते हैं, लेकिन देखें खुदा क्या कर रहा है। वो हमारी पनागाहों को चाक कर रहा है, वो यकीनी तौर पर उन्हें बेआराम बना रहा है। वो ऐसा क्यों कर रहा है? वो आपको आपकी तंजीम छोड़ने पर मजबूर कर रहा है और वो चाहता है कि आप अपनी मदद आपके तहत प्रवास कर सकें, बिल्कुल ऐसे ही जिस तरह माँ उकाब अपने नन्हे बच्चों के लिए इस पनागाह को खराब कर देती है जो कि घोंसले ही में रहना चाहते हैं, लेकिन ऐसा करने से वो उकाब बाहर निकलते हैं और आसमान में बुलंदी पर पहुंचते हैं जो उनका मकाम है। हमें रजामंद करने को खुदा के पास कई तरीके हैं कि हम उसके लिए प्रवास करें। वो आपसे कोई आपका प्यारा ले सकता है, वो बीमारी को इजाज़त दे सकता है कि वो आपको लाहक हो जाए। उसे ये करना पड़ता है क्योंकि आप किसी तंजीम या नाम नेहाद कलीसिया के साथ रहने के लिए बिल्कुल राजी हैं, जबकि वो आपसे कोई काम लेना चाहता है। वो नहीं चाहता कि आप तमाम उम्र के लिए किसी घोंसले में डेरा लगा लें, चाहे वो जगह आपके लिए कितनी उम्दा क्यों ना हो। बजाय महज रहमतों से लुत्फ अंदोज होने के, वो आपसे इस उम्मीद में है कि आप बाहर निकलें और मजीद आगे बढ़ें। वो तवक्को रखता है कि आप उसके लिए काम करें, एक मुकम्मल उकाब बनें और अपने लिए एक ख़ानदान मुरत्तब करें और दीगर नन्हे उकाबों को खाना खिलाएं। अपने नन्हे ख़ानदान को उसकी पहली उड़ान पर पहुंचने से पहले माँ उकाब घोंसले पर आती है और उनके नज़दीक खड़ी हो जाती है। वो देखती है कि उनके बहुत से पर ढीले हैं, बस वो अपने मुहीब परों को ज़ोर ज़ोर से हिलाना शुरू कर देती है। ओ खुदाया, तमाम ढीले पर घोंसले में से बाहर उड़ जाते हैं और जल्द ही नन्हे उकाबों के तमाम ढीले पर उनसे जुदा हो जाते हैं। आज हमारी अजीम माँ उकाब यहोवा पेंटिकॉस्टल घोंसले पर ठहरी हुई है और अपने मुहीब परों को इंतहाई ज़ोर के साथ हिला रही है ताकि वो कलीसिया के तमाम ढीले पर उनसे जुदा कर सके। पेंटिकॉस्टल कलीसिया चंद एक ढीले परों के साथ खुदा के साथ प्रवास नहीं कर सकते। क्यों? ये एक ऐसे मकाम पर आ चुके हैं जहां आप एक पेंटिकॉस्टल खातून और एक जदीद दुनियादार कलीसियाई औरत में फ़र्क बता सकते हैं। वो अपने बाल तराशती है, वो गैर महज़ब लिबास पहनती है, जिस्म से चिपके हुए लिबास, और वो बनाव सिंघार करती है। असल मामला क्या है मैं आपको बताता हूँ। बहुत सारे ढीले ढाले पर मौजूद हैं और आप मर्द हजरात जो हॉलीवुड के फिल्मी अंदाज में मनादी करते हैं, आपको शर्म आनी चाहिए। यकीनी तौर पर आप ढीले परों से भरे हुए हैं जिनके साथ आप इस कदर पस्ती पर प्रवास करते हैं और इन बातों की हमायत में बोलते हैं जो आप खुद करते हैं, और आप कलीसियाई मेम्बरान के पर बहुत ज़्यादा ढीले हो चुके हैं जो टेलीविजन देखते हैं और आर्थर गॉडफ्रे और एल्विस प्रेस्ले के गाने सुनते और इस तरह के तमाम बेदीनी वाले काम करते हैं। फिर आप तजुब करते हैं कि आप क्यों कर रूहुल कुछ की उड़ान नहीं भर सकते। आप मुतजब होते हैं कि क्यों खुदा रूह की नेमतों को कलीसिया में बहाल नहीं करता। मैं आपको बताता हूँ ऐसा क्यों नहीं होता। खुदा को कोई ऐसा नज़र ही नहीं आता जिस पर वो रूहानी नेमतों को बहाल करे। ढीले परों वाले मनाद जो सच्चाई की मनादी नहीं करते, आपको शर्म आनी चाहिए। ये बात याद रखें, अगर आप उस बोसीदा डरबे में चूज़ों के साथ नहीं ठहरते तो आप दानिशमंदी का मुजाहिरा करेंगे। क्यों? इसलिए कि चूज़े के पर काफ़ी नहीं होते कि वो ज़मीन से उड़ सके, और आप पेंटिकॉस्टल कलीसियाएं इतनी ही कुव्वत की मालिक हैं। अगर आप खुदा के साथ आगे नहीं बढ़ते तो आप इस कदर ही बुराई के मुर्तकिब हुए जिस कदर के ऐसी कलीसियाएं जिसने इब्तदाई तौर पर खुदा की गहरी बातों पर कभी एतकाद ना रखा हो। कलीसिया को उड़ान की ज़रूरत है, हमें नामालूम और अमूमी रसाई से दूर मकामात तक पहुंचना है। इहाते में चहलकदमी तक महदूद ना रहें, फलक की बुलंदियों में उड़ने के लिए अपने आप को तैयार करें, खुदा के कलाम के मुताबिक इसे हासिल करें। इसे पाने के लिए आप किसी तरह के अकायद या नज़रियात या उन ढीले परों को इस्तेमाल नहीं कर सकते। अपने अंदर आग के अलाव को रात दिन उठने दें ताकि आप जान सकें कि खुदा ही आपका मुतलिक है और उसे आपको अपनी एक अनजानी सल्तनत में ले जाने दें। ये जान रखें कि वो अपनी मलकियत की रात दिन निगहबानी करता है, मुबादा कोई इसे इसके हाथों से छीन ना ले। आप हैं उसकी मलकियत, खुदावंद की तारीफ हो। उसके लिए खड़े हो जाएं, खड़े हों और खुदा को मौका फ्रहम करें कि वो एक अजीम आसमानी पुकारती ज़ोरदार आवाज़ से हमारे तमाम ढीले परों से हमको साफ़ कर दे ताकि हम इब्तदाई कलीसिया की मानिंद आगे बढ़ सकें। اگر آپ خدا کے عقابوں کی مانت آسمانی مقاموں میں جانا چاہتے ہیں تو آپ کو ایسا کرنے کی خاطر یہ قدم اٹھانا پڑے گا۔ اگر آپ کی کلیسیا آپ کے ہمراہ نہیں جانا چاہتی تو آپ کو ایسی کلیسیا چھوڑنا پڑے گی۔ آپ کو یہ سب کچھ چھوڑنا ہوگا اور پورے زور سے اس کی جانب چھلانگ لگانا ہوگی۔ تب وہ ایک نہایت زوردار ہوا کے ساتھ آپ کی جانب لپکے گا اور آپ کو اٹھا لے گا۔ اس سے میری ہرگز یہ مراد نہیں کہ آپ اپنی جماعت یا کوئی کلیسیا چھوڑیں، بلکہ میں آپ کو بتا رہا ہوں کہ یہوہ کے پروں پر قدم جما لیں، بلندی پر آ جائیں۔ اگر آپ کبھی اپنی تنظیمی سوچ سے باہر نہیں نکلے تو اب وقت آ پہنچا ہے کہ آپ ان نظریات سے باہر آ نکلیں اور اس کی وسیع سلطنت میں اڑان بھریں۔ اب وقت آ پہنچا ہے کہ اس کی ہر ایک بات کو جانیں اور تحقیق کریں کہ اس کی سلطنت میں آپ کے لیے کیا کچھ ہے۔ دوستو، محض ایک کلیسیائی رکن ہونے سے آگے بھی بہت کچھ ہے۔ جس طرح عقاب اپنے گھونسلے کو ہلاتا ہے، ویسے ہی خدا بھی اپنی کلیسیا کے ساتھ کرتا ہے۔ اس وقت جب ہم کسی چیز پر حتمی سمجھوتا کر لیتے ہیں، خدا گھونسلے کو زور سے ہلاتا ہے۔ اس نے کیتھولک نظام سے مارٹن لوتھر کو باہر نکالا اور اس کے بعد وہ اس قدر کلفدار ہو گئے کہ اس نے گھونسلے کو زور سے ہلایا اور جان ویزلی کو بھیجا، لیکن وہ پھر سے عقائد کے پابند ہو گئے اور اس نے فنی کو بھیجا۔ اب پھر وقت آ گیا ہے کہ وہ گھونسلے کو ہلائے، کیونکہ ہم پھر سے سمجھوتا کیے بیٹھے ہیں۔ وہ نہایت پرزور آندھی چلاتا ہے اور تمام ڈھیلے پروں کو اکھاڑ پھینکتا ہے۔ جب آپ خداوند کے لیے تنہا اڑان بھرنے کو ہیں تو آپ ان ڈھیلے پروں کو نہیں رکھ سکتے۔ خدا گھونسلے کو ہلاتا ہے، زور کی آندھی کی طرح ظاہر ہوتا ہے، جیسا کہ اس نے عید پینتیکوس کے دن کیا اور تمام بوسیدہ ڈھیلے پر اڑا پھینکے۔ وہ پینتیکوس کی بیداری بھیجتا ہے اور گھونسلے کو ہلاتا ہے۔ جب آپ ہلائے جانے کے وقت کو قریب آتا دیکھیں تو عقاب برکات کے لیے تیار ہو جائیں۔ کلیسیا کسی چیز کے لیے تیار ہے۔ آئیے اپنے پروں کو خدا کے وعدوں پر جمائیں، اس کے کلام پر قائم ہوں اور ایمان کے ذریعہ سے روح القدس کو ہمیں اوپر اٹھانے دیں۔ آمین۔ گزشتہ شام میرے دل میں یہ بات تھی کہ میں نوشتہ دیوار کے مضمون پر پیغام دوں، اور خداوند نے ہمیں برکت سے نوازا۔ میں پر ستائش ہوں کہ کس طرح روح القدس نے ان چیزوں کے بارے میں جو عنقریب وقوع ہونے کو ہیں ظاہر کرنے کے لیے مجھے مسا کیا کہ بیان کروں، اور آپ کو مسا کیا کہ وہ چیزیں جان سکیں۔ آپ کو یاد ہے کہ گزشتہ رات میں نے کیسے پرانے اہنامہ کے عظیم بابل کو تشبیہ کے طور پر بیان کیا کہ ہم بھی ایسی ہی صورتحال سے دو چار ہیں جیسے اس وقت تھی جب ان کے لیے دیوار پر ہاتھ کی تحریر نمودار ہوئی۔ آج یہاں امریکہ میں بھی کچھ ایسے ہی حالات ہیں جن سے وہ مغلوب ہو چکے ہیں۔ ہماری اخلاقیات انتہائی کمزور اور گھٹیا ہیں۔ شراب نوشی اور عورتوں کو خدا ماننا ان کی عادت بن گئی ہے جس طرح انہوں نے کیا۔ ہم بھی آج یہی کچھ کر رہے ہیں، اور ہمیں بغیر کسی شک و شبہ کے یہ معلوم ہے کہ ہمارے ایام کا شمار ہو چکا ہے۔ ہمیں ترازو میں تولا گیا اور ہم کم نکلے۔ گناہ کسی بھی وقت یا کسی بھی جگہ ہو، اتنا ہی گھنونا ہے۔ شاید ہم گناہ کو خوبصورت دکھائی دینے والا بنا ڈالیں یا اسے فریب کے نظر کے لبادے میں چھپا دیں، تو بھی یہ گناہ ہی رہے گا۔ گناہ ہر جگہ پھیل چکا ہے، کیونکہ یہاں امریکہ کے لوگوں کی نگاہ میں یہ حسن کی صورت میں نمودار ہوا ہے۔ میں اکثر سوچتا ہوں کہ شراب کی پرانی برائی کس قدر عام ہو گئی ہے۔ جب میں ایک لڑکا تھا تو مجھے یاد ہے کہ شراب کو چاندنی یا بوڑھے چارلی کے جو کے نام سے پکارا جاتا تھا، لیکن آج یہ بوتلوں میں کسی پرکشش نام اور خوبصورت رنگوں میں دستیاب ہے۔ لیکن یہ قدیم بوسیدہ ابلیسی کشید شدہ شراب ہے۔ اور تمباکو پر غور کریں، شاید برسوں پیشتر بوڑھی دادی اماں مکئی کے بغیر دانوں کی چھلی کو پائپ بنا کر جب کبھی اس کے دانتوں میں درد ہوتا تمباکو کو جلا کر استعمال کرتی تھیں۔ لیکن غور کریں کہ یہ خباثت آج کس قدر دل پسند ہو گئی ہے۔ مائیں، بیٹیاں اور حتیٰ کہ چھوٹے بچے آج تمباکو نوشی کرنے لگ گئے ہیں، اور ایسا کرنا مقبول عام ہے۔ لیکن یہ گناہ بھی ویسا ہی ہے، یہ محض کسی اور نام سے منسوب ہے۔ جوا کھیلنا لوگوں میں برائی سمجھی جاتی تھی، اور جوا کھیلنے کے لیے ایسے شخص کو کسی بری شہرت والی جگہ پر جواریوں کی محفل میں جانا پڑتا تھا۔ لیکن اب اس پر غور کریں، یہ ایک ایسی عورت جیسا معاملہ ہے جو گھر میں نشستگاہ میں بیٹھنے کی بجائے گلی کو عبور کر کے دوسری جانب جا نکلے۔ اب اس پر غور کریں، وہ عورتیں اپنے بچوں کو گھر میں کسی خادمہ کے پاس چھوڑتی اور کباہ خانوں میں جا کر پاؤں تھرکاتی ہیں، اور وہ ایک ماں کی ذمہ داری نبھانے کی بجائے کسی کباہ خانہ کی تتلی بن جاتی ہیں۔ وہ زیادہ مقبول ہے، چاہے یہ مقبول عام ہو یا پھر سجدج ہو۔ یہ گناہ ہے، اور خدا گناہ سے نفرت کرتا ہے، اور وہ آپ سے آپ کے گناہوں کی قیمت وصول کرے گا۔ اس لیے کہ خدا مقدس ہے اور خدا کی پاک ذات گناہ کو برداشت نہیں کرتی۔ گناہ موت کا سبب ہے، اور وہ جو گناہ کی حالت میں رہتے ہیں اپنی خطاؤں کے سبب سے پہلے ہی مردہ ہیں۔ جو ہی ہم ان فاش برائیوں کو دیکھتے ہیں جو آج ہمیں روگ کی طرح لاحق ہیں، تو ہم جان سکتے ہیں کہ افق کے اس پار سے اس ملک پر عظیم عدالت برپا ہونے کو ہے، اس لیے کہ خدا ہمیں اس گناہ میں رہتے دیکھ نہیں سکتا۔ اگر وہ ہمیں ہماری گناہ آلودہ زندگی میں ہی رہنے دے جس طرح کے ہم رہ رہے ہیں، تو وہ راست خدا نہیں ہوگا۔ وہ ایسی صورتحال پیدا کرے گا جس میں ہمیں اپنے گناہوں کی قیمت ادا کرنا پڑے۔ اور میں پہلے بھی کہہ چکا ہوں، پھر سے کہتا ہوں کہ راست خدا اگر ہمارے گناہوں میں یوں ہی رہنے دے تو اسے سدوم اور امورہ کے لوگوں کو زندہ کر کے انہیں تباہ کرنے کے لیے ان سے معذرت کرنا ہوگی، اس لیے کہ ہم انہی لوگوں کی طرح برائی سے لت پت ہو چکے ہیں، یا شاید ان سے بھی بدتر۔ جس کسی کے دل میں زندہ خدا کی روح ہو، یقینی طور پر اپنے اندر اس کی قریب آتی عدالت کے لیے جو اس دنیا کو تباہ کر دے گا الاؤ تاپ محسوس کرتا ہے۔ آپ روح میں امتیاز کر کے جان سکتے ہیں کہ کچھ ہونے کو ہے۔ تمام دنیا دہشت زدہ ہے اور لرز رہی ہے، خواہ چھوٹی اقوام ہو یا پھر بڑی اقوام، اس لیے کہ گمراہ، بد اندیش اور کمیونسٹ اور خدا سے دور رہنے والے آدمیوں کے ہاتھ میں اختیار ہے کہ اس دنیا کو ایک منٹ میں راکھ بنا ڈالیں۔ خدا کی لگاتار برداشت اور رحم کے سبب سے یہ سب کچھ ہونے سے رکا ہوا ہے، وہ انہیں ایسا نہیں کرنے دے گا۔ ہمیں اس بات کو یاد رکھنا چاہیے اور خدا کا شکر گزار ہونا چاہیے کہ اس کی الہی مخالفت اس کی کلیسیا پر صدا رہتی ہے۔ ہمیں ہمیشہ یہ بات یاد رکھنی چاہیے، صبح ہونے سے پہلے ہم روس کے تابع ہو سکتے ہیں، تو بھی ہم ان فکروں سے آزاد ہو کر اس میں بڑھتے جاتے ہیں۔ دنیا اس قدر اعصاب شکن بن چکی ہے کہ نفسیاتی امراض کے ماہر بھی نفسیاتی مریض بن رہے ہیں۔ عظیم سائنسدان نہیں جانتے کہ کیا کچھ ہو رہا ہے، وہ عالمی سطح پر ہونے والی اعصابی جنگ کے منحوس اثر میں مبتلا ہو کر ڈاواں ڈول ہیں۔ آپ کسی بھی جگہ، گلی، کسی بھی کھیت یا شہر میں نگاہ دوڑائیں، آپ دیکھیں گے کہ اس تاریکی کی غلیظ فضا نے اس سرزمین کو بے دردی سے گھیرا ہوا ہے۔ لیکن روح سے معمور خدا کے بچے جانتے ہیں کہ کیا ہو رہا ہے، وہ اس کی وجہ سے واقف ہیں۔ خداوند جلد آ رہا ہے، اور کلام خدا اپنے آپ کو اس تیزی سے ثابت کر رہا ہے کہ صرف حقیقی طور پر پیدا شدہ، روح سے معمور اور روح کی رہنمائی میں چلنے والے مسیحی ہی اس میں قائم رہیں گے اور اس گھڑی میں ثابت قدم رہیں گے۔ دنیا ٹال مٹول کے رویے کا شکار ہے، لیکن وہ جانتے ہیں کہ غلطی پر ہیں، لیکن وہ کسی حل کی جانب نہیں بڑھ رہے، اس لیے کہ حل کی جانب رہنمائی پانے کے لیے انہیں روشنی میسر نہیں ہے۔ پس وہ اس معاملہ کو ذہن سے اتارنے کی خاطر اچھل کود کرتے پھرتے ہیں کہ یہ کوئی عظیم تر وقتی واقعہ ہوگا، تاکہ اسے بھاگنے کی راہ بنائیں اور اعصابی تناؤ کے بوجھ سے رہائی پائیں۔ اور یہ سرد مہر رسمی کلیسیائیں جو اب تک برگشتہ ہو چکی ہیں، بشمول پینتیکوسٹل اور دیگر راستے تلاش کر رہی ہیں تاکہ اپنے ذہنوں کو اس غیر اخلاقی بگاڑ سے ہٹا سکیں، کیونکہ وہ خدا سے جواب حاصل کرنے میں ناکام ہو چکی ہیں، جو در حقیقت اس سے بچنے کی راہ پیدا کر سکتا ہے۔ بجائے اس سے کہ وہ خدا سے ہر معاملہ میں دعا کریں کہ وہ اس دنیا پر امٹ آنے والی برائیوں کی آفت سے چھٹکارا دے اور وہ اس سے آزاد ہو جائیں، وہ آرام پسند رہے اور ٹی وی دیکھنے اور دعوتوں اور سلائی کڑھائی کی پارٹیوں میں جانا اور تیراکی کے لیے ساحلوں اور دنیاوی اکٹھ کی جگہ میں جانا پسند کرتے ہیں، اور پھولوں اور خوبصورت پرندوں پر پیغامات سناتے ہیں، اور خدا کی برکات اور اصل موضوعات کو ایک جانب چھوڑ دیتے ہیں جو انہیں شفا یاب کر سکتے ہیں اور معجزات اور مردوں کو زندہ کر سکتے ہیں، اور دوسری ان تمام سچائیوں کو بیان کرنا ترک کر دیتے ہیں۔ ٹھیک اسی دم جب انہیں ان باتوں کو ٹھوس طریقے سے بیان کرنا چاہیے، وہ ان کے بارے میں ایک لفظ بھی کہنے سے گریزہ ہیں۔ کیوں؟ کیونکہ وہ برگشتہ ہو گئے ہیں۔ خدا کی قربت میں رہنے اور دعا میں ٹھہرنے کی بجائے انہوں نے یہ قدم اٹھایا ہے۔ انہوں نے اس عمل کا متبادل سماجی اکٹھ یا گولف کورس میں دوڑنے بھاگنے کو چن لیا ہے۔ اگر آپ دنیا کی برائی سے دور رہنا چاہتے ہیں تو خدا کے ساتھ لپٹے رہیں، ہمت نہ ہاریں۔ شاید یہ وقت دیگر تمام زمانوں سے زیادہ تاریک ہو، لیکن اگر آپ خدا کی حضوری میں دعا گو اور متلاشی نہیں ہوں گے تو کبھی اس کا جواب نہیں پائیں گے۔ اے مقدسو، اس سے لپٹے رہیں۔ اگر آپ کی تنظیم نے شکست تسلیم کر لی ہے اور دعا کرنے اور اس دور میں خدا کی معموری کا لحاظ رکھنے سے اور سچائی پر آمادہ ہونے سے انکار کر دیا ہے، تو ایسی کلیسیاؤں کو چھوڑ دیں اور کسی ایسی کلیسیا کی تلاش کریں جو اس کے ساتھ لپٹی ہوئی ہے۔ آپ کمزور پشت مسیحیوں کا کیا مسئلہ ہے؟ آپ نے مسلسل دعا کرنے کی بجائے दुआ को खैराबाद कह दिया है, आपने कवानीन को पामाल किया है। यकीनी तौर पर कवानीन से इनहराफ आसान था। आपने ख्याल किया कि दुनिया आप पर ज़्यादा असरानंदाज नहीं हो सकेगी। इन्हीं आयाम में से एक रोज़ आप शदीद दबाव के ज़ेर असर आने वाले हैं और आप जानेंगे कि दुरुस्त तरीक़ाकार पर खड़े रहना अदालत में कसूरवार साबित होने से ज़्यादा आसान था। क्या आप कभी खूबरू यूसुफ के मुतल्लिक ख्याल भूल पाए हैं? जब उसे कैद खाना में डाल दिया गया तो क्या उसने दुआ करना या खुदा को याद करना छोड़ दिया? अगर किसी शख्स को हिम्मत हारना या खुदा को छोड़ने का इस्तेहकाक था तो वो यूसुफ था। उसे गुनाह के खिलाफ खड़ा होने से इनकार पर कैद खाना में डाल दिया गया था। पुरअज़्म और फरमाबरदारी भरा कदम उठाया था तो खुदा ने किस तरह उसे कैद खाना में जाने दिया? यकीनी तौर पर यूसुफ बरगश्तगी और इनहराफ का हक महफूज रखता था कि ऐसी हालत में वो बिल्कुल सर्द मोहरी दिखा सके। वो ऐसा कर सकता था, लेकिन उसने दुआ की और ऐसी हालत में भी उस मौफुकुल फितरत कुदरत पर एतकाद रखा और खुदा के अजीम हाथ पर निगाह रखी कि वो उसे बाहर निकाल सकता है। आप में से कितने हॉलीवुड जैसे पेंटिकॉस्टल मनात यूसुफ की मानित उसका इंतजार करेंगे? उसने उस गलीज कैद खाना में जहाँ खून चूसने वाले खटमल होते हैं 3 बरस गुजारे। इस दौरान उसकी मुसलसल सोहबत शरीर फितरत आदमियों से रही। इस पर ध्यान दें, 3 तवील साल, लेकिन वो खुदा पर तकिये किए रहा, वो दुआ में मशगूल रहा, वो ज़रा भी मुतजलजल ना हुआ। हफ्ते महीनों में और महीने सालों में तब्दील होते गए, अभी तक खुदा ने उसे रिहाई ना बख्शी। ओ, वो हिम्मत हार सकता था, लेकिन नहीं, यूसुफ ने ऐसा ना किया। वो नए सिरे से पैदा शुदा था, वो बेदिल ना हुआ। उसके अंदर से कोई पुकार उठी जैसा कि अय्यूब पुकारा था, अगरचे तू मुझे ज़बह भी कर डाले तो भी मैं तेरा एतकाद करूँगा। वो 3 तवील बरसों तक उसका मुंतजर रहा, तब खुदा ने अपना अजीम हाथ बढ़ाकर उसे रिहाई बख्शी। वो मफुकुल फितर तरीका से यूसुफ को बाहर निकाल लाया, और जिस रोज़ यूसुफ कैद खाना से बाहर निकला, वो जहाँ भी गया मफुकुल फितरत खुदा उसके साथ साथ रहा। आज रात मैं ये बताता हूँ कि अगर कलीसिया दुआ करे और इंतज़ार करे तो एक दिन खुदा उसे उठा खड़ा करेगा और खुदा अपने कुदरत वाले हाथ के ज़रिए उसे बाहर निकाल लाएगा और उसे ऊपर से कुव्वत भरा इख्तियार अता करेगा, जैसा कि उसने ईद पेंटिकॉस्ट के दिन किया और जैसा उसने यूसुफ के साथ किया कि वो खुदा के अजायब के साथ उस वादा की हुई सरजमीन की जानिब रवा दवा हुए। ऐ कलीसिया, ईमान को हरगिज ना छोड़ें, तुम्हारी मखलसी नज़दीक है, मेरा यकीन करें। मैं खुदा के खादिम के तौर पर सच कहता हूँ, मौजूदा हालात में जिंदा खुदा की कलीसिया शायद आजमाई जा रही हो, लेकिन नए सिरे से पैदा शुदा लोग खुदा के बेटे और बेटियाँ महम रहनुमाई हासिल करके रूहुल कुछ के ज़ेरे असर दुनिया और इसकी तमाम बंदिशों से दूर हो रहे हैं। मैं जानता हूँ कि हम शरीर के तमाम हमलों से महफूज रह सकते हैं। अगर हम खुदा की जानिब मुतवज्जो रहें तो सिर्फ वही हमें दुनिया में गिरने से बचा सकता है, लेकिन इंसान सुनना नहीं चाहता। हत्ता कि खुदा की आवाज़ हर रोज़ खबरदार करती है, लेकिन इंसान गुनाह में ज़िंदगी गुजारना चाहता है और मसीही यूं लगता है कि वो दुनियावी चीज़ों की मोहब्बत में पड़ गए हैं। हमारी सोच से भी ज़्यादा देर हो चुकी है, लेकिन बहुत से लोगों के ख्याल में अभी बहुत वक्त बाकी है। बहरकैफ, कलाम खुदा का ऐलान फ़र्क है। यीशु ने फरमाया, जिस तरह नूह के दिनों में हुआ और जिस तरह लूत के दिनों में हुआ, इसी तरह इब्न आदम के आने के वक्त होगा। आइए नूह और लूत के दिनों में होने वाली बर्बादी और अदालत पर निगाह करें। ये दोनों वाक़यात कलाम खुदा में तहरीर शुदा तीसरी तबाही की मिसाल हैं। पेशतर इससे कि खुदा सदूम और अमूरा को तबाह करने आया या फिर ज़मीन को पानी से तबाह करने से पहले उसने हकीकी तर्स भरी आवाज़ को भेजा। गौर करें किस तरह हनूक ने आकर गुनाह के खिलाफ मनादी की और खुदा ने एक पैगंबर अपने नबी नूह को भी भेजा, लेकिन आदमियों ने क्या किया? वो खाते पीते और आलीशान इमारतें बनाते रहे और शराब शबाब और दुनियावी गीतों में मगन रहे, और उन्होंने हनूक और नूह के पैगाम को रद्द किया। हनूक और नूह का पैगाम फजल रहम और रिहाई पर मबनी था, पर उस पैगाम की हकारत की गई और वो शरारत करते रहे, जैसा कि आज भी हो रहा है। उस दौर में दुनिया इल्म और अदब से मज़ेइन थी और वो अजीम साइंसी इजादात के हामिल थे और उन्होंने अपने इल्म पर भरोसा करना शुरू कर दिया था बजाय कि वो खुदा के कलाम या खुदा के नबियों पर ईमान लाते। बस उन्होंने खुदा को रद्द कर दिया था, इसलिए खुदा ने भी उन्हें रद्द कर दिया। जब पानी का तूफान अदालत को आया तो उसने ईमानदारों की मुखालफत की, जबकि बेईमानों को अजाब और मौत से दोचार किया। इसी पानी के तूफान के सबब से बेईमान हलाक हुए, जिस पानी के वसीला से नूह ने रिहाई पाई। आज खुशखबरी का पैगाम बेईमानों को तबाह करेगा, और इससे कबल कि अदालत आ मौजूद हो, ईमानदारों को यानी खुदा के बेटों को जलाली सल्तनत में उठा ले जाएगा। कलीसिया इससे महफूज रहेगी। आमीन। हम मौफूकुल फितरत कुवत के पैगाम को बयान करने की कोशिश में रहते हैं, जिससे हमारे दिलों की रोया हमें आगाह करती है कि आखिरी जमाना आ चुका है, लेकिन जदीद कलीसियाएं उसका इनकार करती हैं, जैसा कि लूत के अजीजों कारब ने किया था। आज लोग इलाही अजायबात का मजाक उड़ाते हैं, जैसा कि लूत के क्राप्ती उस पर हंसते और उसका मजाक उड़ाते रहे। मैंने ये भी गौर से देखा है कि यहाँ कुछ ऐसे मनात साहिबान हैं जो उसकी जल्द आमद का पैगाम देने से गुरेज करेंगे। वो इस अहम मजमून से किनारा कशी करेंगे, या फिर वो अपने ताबिया फरमान लोगों को ये बताएंगे कि ये पैगाम उनके बाद आने वाली नस्ल के लिए है। लेकिन हकीकत ये है कि मैं अपने पूरे दिल से पुरयकीन हूँ कि हम आखिरी दौर की नस्ल हैं, और खुदा अपनी कलीसिया को अपनी कुवत से बपतिस्मा देने को जलाली तौर पर उतरा हुआ है। यीशु ने फरमाया, तुम तमाम दुनिया में जाकर सारी खल्क के सामने अंजील की मनादी करो, और अगली आयत में लिखा है, और ईमान लाने वालों के दरमियान ये मौजज़े होंगे। इस मामला की अहमियत पर गौर करें। इब्तदाई कलीसिया के आयाम से खुदा के उन कामों में से दूसरी नस्लों ने कितनी रोशनी हासिल की और उन कामों को अमल में लाए। इब्तदाई कलीसिया की खिदमत इसी मयार की थी। तब तवील तारीख जमाने का आगाज हुआ और अब खात्मा करीब है, और खुदावंद यीशु के अल्फाज उसके लोगों के दिलों को गरमा रहे हैं, जिसने फरमाया कि तुम तमाम दुनिया में जाकर सारी खल्क के सामने अंजील की मनादी करो, और जब यह सब हो जाएगा तब खात्मा होगा। क्या आप देख नहीं सकते कि खुदा की कलीसिया इसी कुव्वत से आरास्ता हो रही है जिससे इब्तदाई कलीसिया मज़ेइन थी? उसके बेटे फजल, रहम और छुटकारे के पैगाम के साथ आगे बढ़ रहे हैं, और वो तमाम निशानात जिनका जिक्र बाइबल मुकद्दस में हुआ है उनके साथ हैं। इसी तरह वो आसमान पर भी जाहिर हो रहे हैं। कोई भी शख्स जरा थोड़े से रूहानी शऊर के साथ इस बारे में गौर कर सकता है कि यही वो नस्ल है जो कलाम खुदा को पूरा करेगी। बाइबल में इरशाद हुआ है कि लूत एक रास्तबाज आदमी था, लेकिन उसके अपने लोग और सदूम के गुनाह उसकी रास्त रूह को रोजाना सताते थे, जैसा कि आज खुदा के हकीकी बेटों के दिलों को सताया जाता है। लूत ने गुमराही और इंसानी बदन का गलत इस्तेमाल देखा। उसने नशा के आदि और शराबी और कम उम्री के गुनाहों को देखा। लूत के करीबी अजीजो कारब उसका मजाक उड़ाते रहे और उन्होंने उसका यकीन ना किया। ओ, मैं सुन सकता हूँ कि वो किस तरह लूत पर ठट्ठा करते होंगे। सदूम जैसे अजीम शहर को उसकी तमाम बेहतरीन साइंसी तरक्की और कुव्वत समेत तबाह किया जा सकता है, और आज भी लोग ऐसा ही कहते हैं। दुनिया किस तरह आग से तबाह की जा सकती है? यह किस तरह मुमकिन है कि उसका खात्मा हो जाए? और इसी तरह वो फजूल बातें करते जाते हैं। मेरे अजीज भाइयों, मैं आपको बताता हूँ कि यह किस तरह ख़त्म होगी। जिस कलाम के ज़रिए से यह दुनिया मार्ज़ वजूद में आई, इसी कलाम से यह ख़त्म हो जाएगी। खुदावंद के कलमा के फरमाए जाने से यह तख्लीक हुई, और खुदावंद के कलमा के फरमान से ही नेस्त होगी। खुदा इस गरीब, ख्वार, अंधी और कमबख्त कौम पर तर्स फरमाए। उसके पास अशिया की फरावानी है और ये मालदार हो गई है, पर खुदा की नज़र में ये नंगापन है और ये जानती तक नहीं। क्या ही काबिल रहम हालत की तस्वीर है ये। आइए गौर करें कि पेशतर इससे कि खुदा सदूम को बर्बाद करता, क्या वकूफ पजीर हुआ। मैं चाहता हूँ कि आप गौर करें कि खुदा ने सदूम को आग के जरिए से मिटाया, और नूह के आयाम में दुनिया को पानी के वसीले से मिटाया गया। खुदा ने इंसान से वादा किया था कि वो पानी के जरिए से दोबारा दुनिया को तबाह ना करेगा, लेकिन उसने इंसान से आग के मुतालिक कभी अहद नहीं बांधा। बस वो दुनिया को आग के जरिए से तबाह करने के बावजूद भी अपना कौल कायम रखेगा। पत्रस रसूल ने इस बात को देखा और इसके बारे में बयान किया। सदूम को बर्बाद करने से पहले उसने अपना फरिश्ता भेजा कि अब्राहम को खबरदार करे। क्यों? इसलिए कि अब्राहम एक ऐसा शख्स था जो कलाम के मुताबिक जिंदगी गुजारता और कलाम पर कायम रहता था। जब आदमी खुदा के कलाम पर कायम रहते हैं तो फरिश्ते उनके पास आते हैं। अब्राहम के पास 3 फरिश्ते आए और इसे खबर दी कि खुदा सदूम को तबाह बर्बाद कर देगा। वो खुदा का मुतकी पैगंबर था। इन 3 फरिश्तगान की आमद के मकसद पर ध्यान दें। वो तबाही की आखिरी तंबी इतला लेकर आए थे। फरिश्ते अब्राहम से रुखसत हुए और सदूम को चले गए ताकि सदूम के मुतलिक जेर गौर अदालत की इतला दें। जवाब में सदूम के लोगों ने फरिश्तों का मजाक उड़ाया, बल्कि इन फरिश्तों के साथ बुराई करने की कोशिश की। ओ, आज दुनिया की नाम नहाद कलीसियाएं इसी तरह की हैं। अगर खुदा का भेजा हुआ हकीकी बंदा उनके शहर में आए, तो تو وہ اس کے ساتھ برے طور سے پیش آتے ہیں اور اسے اذیت دیتے ہیں، بجائے یہ کہ اس کی پشت پناہی کریں اور اس کی مدد کریں اور اس کے پیغام پر توجہ کریں۔ لیکن بائبل آخری دنوں کے بارے میں وضاحت کرتے ہوئے یوں فرماتی ہے، آدمی دنیا کی چیزوں سے محبت کرنے والے، ڈھیٹ، گھمنڈ کرنے والے، بے ضبط، تہمت لگانے والے، نیکی کے دشمن ہوں گے۔ آپ کہیں گے، بھائی برینم، ضرور یہ لوگ اشتراکیت پسند ہوں گے۔ جی نہیں، یہ وہ نہیں ہیں، یہ نامی مسیحی ہیں۔ دینداری کی وضع تو رکھیں گے لیکن اس کی قوت کا انکار کرتے ہیں، اخیر زمانہ کے پیغام کا انکار کرتے ہیں، موفوق الفطرت کاموں سے انکاری ہیں اور ان باتوں پر توجہ دینے کو بیکار سمجھتے ہیں۔ اوہ، خدا پر بھروسہ رکھنا کس قدر مبارک ہے، اس کا یقین کرنا اور لوط اور نوح کی مانند اعزاز پانا، اپنی وفاداری اور اس کے فضل کے وسیلہ سے نجات کے لیے چنا جانا۔ کیا آپ نے کبھی سیلاب عظیم کے متعلق اس طریقہ سے کلام مقدس کا مطالعہ کیا ہے؟ بارش کا ایک قطرہ بھی زمین پر گرنے سے پہلے نوح کشتی میں محفوظ ہو چکا تھا، اور سدوم میں آگ کا پہلا گولہ گرنے سے پیشتر لوط کو سدوم سے نکال لیا گیا تھا، اور یسوع نے فرمایا کہ جس طرح نوح کے دنوں میں ہوا اور جس طرح لوط کے زمانہ میں ہوا، اسی طرح ابن آدم کے آنے کے وقت ہوگا۔ نوشتہ دیوار تحریر کر دیا گیا ہے، اے کلیسیا جاگو۔ اگر تحریر دیوار پر ہے تو پھر کلیسیا کا اٹھایا جانا کس قدر قریب تر ہے، اس پر سوچیں۔ نوح بچاؤ کی خاطر کشتی میں داخل ہوا اور لوط اسی مقصد کے تحت سدوم سے باہر نکلا، ایک باہر نکلا اور ایک اندر داخل ہوا۔ یہ کس کی تشبیہ ہے؟ خیر، میرے دل میں اس کی یوں منظر کشی ہوتی ہے، یہ کلیسیا کی تشبیہ ہے جو نجات کی خاطر دنیا سے باہر نکلتی ہے اور مسیح کی کشتی میں فضل پر تیرنے کے لیے داخل ہوتی ہے، اور مسیح محافظت کی کشتی ہے۔ اور یاد کریں کہ مصر پر اولوں اور تاریکی اور موت کے چھا جانے سے پیشتر بنی اسرائیل جشن کے علاقہ میں جمع ہو چکے تھے جہاں روشنی کا دور دورہ تھا۔ خواتین و حضرات، اب میری بات غور سے سنیں، پیشتر اس سے کہ وہ دن آتا ہے اور آپ زمین پر آنے والی تاریکی اور عدالت کے لیے رہ جائیں، جس قدر تیز دوڑ سکتے ہیں دوڑیں اور پناہ کی تلاش کریں، اس کے رحم بھرے پیغام کو قبول کریں۔ فرشتہ نے کہا، جلدی کرو اور محفوظ مقام پر پہنچو، اس لیے کہ جب تک تم وہاں سے باہر نہیں نکل آتے میں کچھ نہیں کر سکتا، تب تک عدالت نہیں آ سکتی۔ روس کے پاس ایسا میزائل ہے جو ہمیں بستر پر ہی ختم کر دے گا۔ قومی اور روحانی طور پر یہ کیا فرمان ہے؟ خدا اپنی کلیسیا سے ہم کلام ہے کہ ادھر آ جاؤ، اس لیے کہ میں اس وقت تک کچھ نہیں کروں گا جب تک تم باہر نہ آ جاؤ۔ خدا اپنی کلیسیا کے انتظار میں ہے کہ وہ اپنے تنظیمی بندھنوں کو توڑ ڈالے اور اس کی دلہا سے ملاقات ہو اور وہ روح القدس کو بھرپور طریقہ سے اونڈے لے اور اپنی کلیسیا کو جلال میں اوپر اٹھا لے۔ میں تب تک کچھ نہیں کر سکتا جب تک تم باہر نہ نکل آؤ۔ ہمیں ہر صورت نکل کر باہم ایک ہونا ہے تاکہ وہ ہمیں ایک بدن کی صورت میں متحد کر کے دنیا کی بادشاہی سے قبل اٹھا لے جائے۔ اے کلیسیا، آج وہ آپ سے اپنے رحم و کرم کے ساتھ ملنے کو آیا ہے، اور جبکہ وہ آپ کی جانب بڑا ہے تو اس کے پیغام کو قبول کریں۔ آدمیوں کی تیار کردہ ان تنظیموں کے انسانی تعمیر کردہ بابلی دیواروں سے نکل کر دور ہٹ جاؤ، انسان کے بنائے ہوئے دینی علوم اور عقائد سے بھاگیں، خدا کے فضل کے عین درمیان آ کھڑے ہوں اور رحم کے لیے پکاریں، اس لیے کہ اس کے بیٹے کا خون آپ کو بچائے گا۔ اپنے باطل عقائد اور بوسیدہ شکی فطرت سے باہر نکل آئیں، اس کی جانب متوجہ ہوں اور اسے قبول کر کے اس کے فضل کی جانب جلدی سے بڑھیں اور زندہ رہیں۔ اس لیے میں آپ کو بتا دینا چاہتا ہوں کہ انسان کی بنائی ہوئی تنظیموں کی دیواریں مسمار کی جائیں گی اور وہ بے ایمان دنیا کے ساتھ سزا پائیں گے، جبکہ راست باز نوح اور راست باز لوط کو بچا لیا گیا، اور اسی طرح زندہ خدا کی کلیسیا کو بھی بچا لیا جائے گا۔ اگر آپ اس کی جانب بڑھیں گے تو آپ کسی ایٹم بم اور نہ ہی تباہی پھیلانے والے مہلک ہتھیاروں کا شکار ہوں گے، آپ خدا کی عظیم الشان بادشاہت میں محفوظ رہیں گے۔ کیا آپ روح القدس کے بلاوے کو محسوس نہیں کرتے جو کوشش کر رہا ہے کہ آپ کو انسان کی بنائی ہوئی اونگتی ہوئی کلیسیا سے باہر نکال دے تاکہ آپ کو اپنے پاک روح کے ذریعہ سے محفوظ کرے؟ خداوند کی حمد و تعظیم ہو، وہ ہماری آنکھیں کھول رہا ہے۔ پیارے خدا، جو ہی ہم تیری جانب بڑھتے ہیں ہمیں بیدار و بحال کر۔ آمین۔